यो रेडियो नेपाल हो। अब रत्नावली शर्माबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्क प्रस्थान। राजनीतिमा नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई प्रोत्साहन गर्न नहुनेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड। चिकित्सक कुटपिटमा संलग्नलाई कार्यवाही नगरेको भन्दै नेपाल चिकित्सक संघद्वारा आज स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा। काठमाडौँको गैरी गाउँमा चारजनाको हत्याका सम्बन्धमा नेपाल प्रहरीद्वारा पाँच सदस्यीय छानबिन समिति गठन। र रसियासँगको युद्धका कारण युक्रेनका ऐतिहासिक दुई शहरका सम्पदा लोपोन्मुख अवस्थामा पुगेको संयुक्त राष्ट्र संघको ठहर।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटीसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्र संघको 78 महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री प्रचण्ड हिजो साँझ काठमाडौँबाट न्यूयोर्कका लागि प्रस्थान गर्नुभएको हो। प्रधानमन्त्री प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, उप प्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायण काजी श्रेष्ठ, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका उच्च अधिकारीहरूले विदाई गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले असोज 4 गते संयुक्त राष्ट्र संघीय महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड आगामी असोज 2 गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ। प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा रहँदा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्नुका साथै विभिन्न देशका समकक्षीसँग पनि भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजै भेट गर्नुभएको थियो। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउनु भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उप प्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने गरी तोक्नु भएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको 78 महासभामा सहभागी हुन र त्यसपछि चीनको औपचारिक भ्रमणका लागि जानुहुने भएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिशमा उप प्रधानमन्त्री खड्काले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताउनु भएको छ। नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन 2080 हिजो काठमाडौँमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा शहरीकरण सहजीकरण युवा मैत्री लगानी वातावरण निर्माण स्टार्ट अप नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले यस वर्षलाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको र त्यसबाट सकारात्मक परिणाम निकाल्न युवाहरूमा उत्साह र सहभागिताको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई साथ नदिन आग्रह गर्नुभएको छ। बालसंग बालबालिका कार्यक्रममा हिजो सहभागीहरूको प्रश्नको जवाब दिने क्रममा अध्यक्ष ओलीले नयाँ भन्दैमा सबै राम्रा नहुने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले नयाँका नाममा आएका खराब चिन्न सक्नुपर्ने र पुस्तान्तरणका नाममा आएका खराबहरूबाट टाढा रहन पनि बालबालिकाहरूलाई आग्रह गर्नुभयो। उहाँले शिक्षाको विकासका लागि दक्ष र सक्षम शिक्षक हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा विभिन्न विद्यालय र कलेजका विद्यार्थीहरू सहभागी थिए। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोग सुशासन र समृद्धिको महत्वपूर्ण आधार रहेको बताउनु भएको छ। राष्ट्रिय युवा परिषद नेपालले आयोजना गरेको युवा उद्यमशीलता शिखर सम्मेलन अन्तर्गत डिजिटल नेपाल उद्यमशीलता र नवप्रवर्तनको भविष्य विषयक सत्रलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री शर्माले लाखौं युवालाई देशभित्रै उत्पादन तथा सृजनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको उल्लेख गर्नुभयो। सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै मन्त्री शर्माले यो क्षेत्रलाई थप व्यवस्थित र प्रवर्धन गर्नका लागि साइबर सुरक्षा नीति पारित भएको बताउनुभयो। सरकारले सूचना तथा संचार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुहुँदै मन्त्री शर्माले सरकारको कुल पूँजीगत बजेटको न्यूनतम 1% रकम अनुसन्धान नवप्रवर्तन र आविष्कारमा खर्च गर्ने नीति लिएको स्पष्ट पार्नुभयो। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनैतिक दलबीच साझा सहमति कायम गरेरै शान्ति प्रक्रियाको कामलाई अन्तिम निष्कर्षमा पुर्याइने बताउनु भएको छ। नेकपा माओवादी केन्द्रद्वारा हिजो पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले लामो समयसम्म शान्ति प्रक्रियाको काम निष्कर्षमा पुग्न नसक्नु दुःखद रहे पनि त्यसलाई निष्कर्षमा पुर्याउनै पर्नेमा जोड़ दिनुभयो। प्रवक्ता सापकोटाले माओवादी विशेष अभियानमा जनतामा परेका भ्रमहरू चिर्दै पार्टी रूपान्तरणका लागि जनताको सुझाव लिन जनतासँग माओवादी पुगिरहेको जानकारी गराउनुभयो।
पार्टीभित्र देखेका अन्तर्विरोधहरू, जबसभित्र देखेका अन्तर्विरोधहरू, यो मुक्ति मोर्चाहरूमा देखिएका अन्तर्विरोधहरू क्रमशः हल हुँदै गएका छन्। जनताको उत्साहलाई बढाउने, आत्मविश्वासलाई बढाउने भन्ने जुन हाम्रो लक्ष्य थियो, त्यो लक्ष्यमा हामी बडो उत्साहवर्धक रूपमा अगाडि बढेका छौँ। हाम्रो पहिलो वैचारिक पुनर्गठन हो, दोस्रो हाम्रो साङ्गठनिक पुनर्गठन हो, तेस्रो हाम्रो राजनीतिक पुनर्गठन हो, चौथो हाम्रो चाहिँ यो सांस्कृतिक पुनर्गठन हो, र हाम्रो विचार, दृष्टिकोण, नीति, कार्यक्रम, योजना का बारेमा जनतालाई तलैसम्म हामीले बुझाउने कुरा भयो।
प्रवक्ता सापकोटाले पार्टीले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानमा उत्साहजनक सहभागितामा अगाडि बढ़िरहेको बताउनुभयो। हरितालिका तीजको अघिल्लो दिन आज विभिन्न परिकारका दर खाने तयारी गरिँदैछ। विशेष गरी नेपाली महिलाले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। तीजको व्रत बस्ने व्रतालुहरूले शक्ति प्राप्तिका लागि आज दर खाएपछि भोलि पानी समेत नखाई निराहार व्रत बस्ने परम्परा छ। तीज पर्व ऋषि पञ्चमीसम्मै मनाइन्छ। थारू समुदायको दोस्रो ठूलो चाड अटुवारी आज मनाइँदैछ। भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो आइतबारलाई अटुवारी पर्वका रूपमा मनाउने चलन छ। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ सहितका थारू बाहुल्य रहेका जिल्लाहरूमा दुई दिनसम्म मनाइने अटुवारी पर्वबारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहेको छ। अटुवारीको पहिलो दिन आइतबार सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरूको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजा आराधना गरी थारू समुदायले अटुवारी पर्व मनाउने गर्छन्। अटुवारीको पहिलो दिन अर्थात शनिबार मध्यरातमा दर खाएर यो पर्व शुरू हुन्छ। आइतबार व्रत बस्ने गरिन्छ। पर्व माइतीले आफ्ना चेलीबेटीलाई सम्मान दिने तथा दाजुभाइ र दिदी बहिनी बीच माया प्रेम साट्ने पर्वका रूपमा स्थापित छ। अटुवारी पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तीजलाई भड्किलो नबनाई महिला सशक्तिकरण र समाज रूपान्तरणमा केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय समिति महिला विभागले काठमाडौँमा हिजो आयोजना गरेको तीज विशेष कार्यक्रममा मन्त्री शर्माले तीजलाई संस्कृति संरक्षणसँगै सामाजिक रूपान्तरणमा केन्द्रित गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री शर्माले पछिल्लो समय तीजका नाममा विकृति विसंगति बढ़दै गएकाले त्यस्ता विकृति र विसंगति गतिलाई चिर्न सक्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्ने बताउनु भएको छ। झापा क्षेत्र नम्बर एकको क्षेत्रीय सम्मेलनमा हिजो उहाँले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेका हरेक कदममा पार्टीको समर्थन रहने उल्लेख गर्नुभयो। नेपाली कांग्रेस भ्रष्टाचार मुक्त समाज बनाउन चाहने उल्लेख गर्नुहुँदै उहाँले पार्टी चलाउने शैलीमा नवीनताको आवश्यकता रहेको औल्याउनुभयो। उहाँले पार्टीमा भइरहेका गल्ती कमजोरीको सबै दोष आफूहरूले नलिने स्पष्ट पार्नुभयो। नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघले हिजो विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको समय अवधिमा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त बिडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नलाई पक्राउ गरी कार्यवाही गर्न चिकित्सक संघले माग गरेको थियो। दोषीहरूलाई कानूनी दायरामा नल्याएको भन्दै संघले आन्दोलनको घोषणा गरेको हो। हेटौँडामा भएको घटनापछि दोषीलाई पक्राउ गरी कानूनी कार्यवाहीमा ल्याउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनेर घटनालाई निस्तेज पार्न खोजेको भन्दै सम्बन्धित निकायमाथि पनि छानबिन गर्न संघले माग गरेको छ। स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन पनि चिकित्सक संघले माग गरेको छ। काठमाडौँको गैरीगाउँ स्थित दिव्य समिलमा हिजो राति चारजनाको हत्या भएको सम्बन्धमा अनुसन्धान गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ। प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौड़को संयोजकत्वमा गठन भएको पाँच सदस्यीय छानबिन समितिलाई विविध विधि र प्रविधिको अधिकतम प्रयोग गरी घटनाको सूक्ष्म अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन पेश गर्न भनिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताउनुभयो। हिजो राति काठमाडौँ महानगरपालिका 32 गैरी गाउँमा चारजनाको हत्या भएको थियो। त्यस घटनामा संलग्न भएको आरोपमा 28 वर्षीय दिपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ। गैरी गाउँ स्थित दिव्य समिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार प्रहार गरी दोलखा घर भई हाल सोही काठ उद्योगमा गेट पालेको काम गर्ने 56 वर्षीय कुमार भुजेल, उनकी श्रीमती 52 वर्षीय अम्बिका भुजेल, कुमारकी आमा 76 वर्षीय सुभद्रा भुजेल र मोरङको बेलवारी स्थायी घर भएका 19 वर्षीय नवीन राईको शव फेला परेको थियो। सल्यानमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी गाउँपालिका 2 धामी ढुङ्गा बस्ने 32 वर्षीय रेवती थापा र उनकी 9 महिनाकी छोरी ऋतुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शुक्रबार साँझ सुतेकोमा हिजो बिहानसम्म पनि कोही नउठेपछि स्थानीयले ढोका खोली हेर्दा सुतिरहेको अवस्थामा आगो सल्किन गई जलेर मृत्यु भएको भनी स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनुभयो। सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोक 5 पोखरी थाङपाल गाउँपालिका 1 27 वर्षीय समीर तामाङ र मेलम्ची नगरपालिका 11 27 वर्षीय नवीन पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी संजीव कुमार यादवले जानकारी दिनुभयो। विपरीत दिशाबाट गएको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करले चौतारा साँगाचोक गढी वडा नम्बर 9 अरनीको राजमार्गको घुमाउने डाँडामा मोटरसाइकल ठक्कर दिएको थियो। मोरङको ग्राम थानमा हिजो नुहाउने क्रममा पोखरीमा डुबेर 2 बालिकाको मृत्यु भएको छ। ग्राम थान गाउँपालिका 2 स्थित रम्भादेवको माछा पोखरीमा डुबेर ग्राम थान 2 खुनिया कट्टाका घनश्याम माझीकी छोरी 12 वर्षीय समीक्षा र मनोज खवासकी छोरी 10 वर्षीय रेजिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रंजन कुमार दाहालले जानकारी दिनुभयो। काली गण्डकी नदीमा भइरहेको अवैध ढुङ्गा गिटी र बालुवाको उत्खनन तथा ओसार पसार रोक्न सरकारवालाले माग गरेका छन्। नदीजन्य पदार्थको उत्खनन तथा निकासीका लागि बनाइएको मापदण्ड विपरीत क्रसर व्यवसायीको मनोमानी र जल तथा भूमाफियाका कारण काली गण्डकी नदीको अस्तित्व नै खतरामा पर्न थालेको सरकारवालाको भनाई छ। बागलुङबाट कोपिला कडेलको रिपोर्ट।
नदीजन्य पदार्थको उत्खनन तथा निकासीका लागि मापदण्ड तयार गरे पनि करसर व्यवसायीको मनोमानी र जल तथा भू माफियाका कारण कालीगण्डकी नदीको अस्तित्व नै खतरामा पर्न थालेपछि सरकारवालाले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए। दिन दहाडै चोरी गरेर करसर व्यवसायीले घर घरमा राखेको बालुवा ढुङ्गा गिटी लगायतका नदीजन्य पदार्थको जफत गरी लिलामी गर्न नसक्नु दुःखद भएको बताउनुहुन्छ स्थानीय हरिरू।
क्रसर व्यवसायहरूले काली गण्डकीमा दोहन गरे नदीजन्य सामानहरू पहाड़ पहाड़ उपार्दै गर्दा पनि वैध हो भनेर सम्बन्धित निकायको ध्यान जाँदैन त। काली गण्डकी दोहन सम्बन्धी अत्यन्तै निकृष्ट तवरले प्रस्तुत हुन सम्बन्धित निकायलाई आग्रह गर्छु।
नदीजन्य पदार्थ दोहन गर्नेलाई आफूले पटक पटक समातेर सम्बन्धित निकायमा बुझाउँदा समेत कार्यवाही नगरेको गुनासो गर्नुहुन्छ बानपा तीनका वडा अध्यक्ष सनी केसी लक्ष्मण।
पाँच पटकसम्म हामीले काली गण्डकी दोहन समात्यौं, दुई पटकसम्म हामीलाई सीडीएस साहबले सहयोग गरेर सशस्त्र प्रहरीको मद्दतबाट समातेका सामग्री सहित हामीले जनपद प्रहरीलाई बुझाइदियौ। जनपद प्रहरीले के गर्यो कसो गर्यो हामीलाई थाहा छैन।
काली गण्डकी दोहन रोक्नका लागि आफूहरू दिनरात लागेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको भनाई छ।
पूरै राति राति बसेर पनि हामी दोहनमा संलग्न हुने अवैध रूपमा संलग्न हुनेलाई पक्राउ गरेका छौँ। हाम्रो तर्फबाट गर्नुपर्ने कुनै कमी कमजोरी गरेका छैनौँ। खोला नालामा जम्मा भएका अवैध संकलन भएको जति स्थानीय तहले जफत गरेर त्यसलाई लिलाम गरेर प्रक्रियामा लगाएर त्यो रासो उठाउनु भनेर जिल्ला समन्वयले निर्णय गरेर पत्राचार।
अवैध रूपमा ढुङ्गा गिटी र बालुवाको उत्खनन तथा ओसार पसार गर्दा नदीले थार परिवर्तन गर्नुका साथै नदी आसपासका बस्ती समेत खतरामा पर्ने हुँदा यसतर्फ सम्बन्धित निकायको ध्यान जानु जरूरी छ। कुपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
बागलुङबाट लागौं बारातर्फ। बाराको निजगढ़लाई एभोकाडो शहरका रूपमा विकास गर्न स्थानीय युवाहरूले अभियान शुरू गरेका छन्। रंजन यादवको रिपोर्ट।
बाराको उत्तरी सिमानामा रहेको शहर निजगढ़ केरा पकेट क्षेत्रको रूपमा प्रख्यात छ। भौगोलिक विविधता बोकेको निजगढ़को हावापानी अन्य ठाउँ भन्दा निकै फरक छ। पूर्व पश्चिम राजमार्गले छिचोलेको यो शहरलाई एभोकाडो शहरको रूपमा विकास गर्न स्थानीय युवा एक घर दुई एभोकाडो बिरूवा रोप्ने अभियानमा जुटेका छन्। निजगढ़मा रहेको 12,000 घरधुरीको लागि 24,000 र अन्य संघ संस्थाको लागि 1,000 बिरूवा गरी 25,000 बिरूवा रोप्ने अभियानको जसमा 50 लाखदेखि 60 लाख रूपियाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ। 3 वर्षभित्र निजगढ़को सबै घरमा बिरूवा रोपिसक्ने गरी भदौ 2 गतेदेखि चलाइएको अभियानमा वडा नम्बर 3, 5, 7, 8, 9 र 12 नम्बर वडा र केही संघ संस्थाहरूमा गरी 3,000 बिरूवा रोपिसकिएको अभियानका संयोजक रवि राज दंगाल बताउनुहुन्छ।
हरियाली पनि हुन्छ, स्वास्थ्यको लागि खाँदाखेरि अत्यन्तै फलदायी छ, रोगहरूको प्रतिरोधात्मक क्षमता भएको फल छ, पनि पाइन्छ।
स्थानीय युवा दंगालको नेतृत्वमा शुरू गरिएको यो अभियानमा स्वदेश तथा विदेशमा रहेका युवाहरूबाट आर्थिक सहयोग प्राप्त भइरहेको छ। सहयोग रकमले धनकुटाबाट एभोकाडोको बिरूवा खरिद गरी स्थानीय टोल विकास समितिबाट निशुल्क वितरण भएर रोप्ने काम भइरहेको छ। मेक्सिकोमा अत्याधिक खेती हुने एभोकाडोले नेपालमा पनि बजार पाएपछि धनकुटामा व्यावसायिक रूपमा एभोकाडो खेती हुँदै आएको छ। अन्य क्षेत्रमा एभोकाडो रोपिए पनि व्यावसायिक रूपमा गर्दै आएको देखिँदैन। एक घर दुई एभोकाडो बिरूवा अभियानले निजगढ़ शहरलाई एभोकाडोको शहर बनाउने अपेक्षा गरिएको छ। एभोकाडोलाई व्यावसायिक रूपमा विकास गर्न कुशल व्यवसाय परामर्श केन्द्रले प्राविधिक सहयोग गरिरहेको छ। कुशल व्यवसाय केन्द्रका प्रमुख सरोज कोइराला।
कृषि प्राविधिक बीएससी गरेको एकजना हामीले हायर गरेका छौँ, उहाँले प्राविधिक सपोर्ट 2 वर्षसम्म गर्नुहुनेछ। बिरूवा शुरूआतदेखि फल लाग्ने बेला प्राविधिक सहयोग गर्ने हाम्रो लक्ष्य रहेको छ।
मध्य पहाड़ी क्षेत्रमा अति नै फस्टाउने र फल्ने भनिएको एभोकाडो खेती 12 महिना हरियो रहने भएकाले यसलाई कार्बन नियन्त्रणमा निकै फाइदाजनक मानिन्छ। रंजन यादव, रेडियो नेपाल, बारा।
समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही अन्तर्राष्ट्रिय समाचार। युक्रेनका ऐतिहासिक दुई शहरहरूमा रहेका सम्पदाहरू रसियासँगको युद्धका कारण लोपोन्मुख अवस्थामा रहेको संयुक्त राष्ट्रको ठहर छ। राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक निकाय युनेस्कोले त्यस्तो खतराको सूचीमा रहेका क्षेत्रहरूमा राजधानी किवमा रहेको सेन्ट सोफिया क्याथेड्रल र लभिवमा रहेको ऐतिहासिक केन्द्रलाई औल्याइएको छ। ती क्षेत्रहरूलाई संरक्षण गरिराख्न पालना गर्नुपर्ने नियम र व्यवस्थाहरू युद्धले गर्दा लागू गर्न कठिन परिरहेकाले विश्व सम्पदा सूचीमा रहेका ती क्षेत्रहरू खतरामा परेका हुन्। विश्वव्यापी उष्णताका कारण एन्टार्क्टिक क्षेत्रका बरफहरू टुक्रदा हजारौं पेंगुइनको मृत्यु भएको छ। तापमान वृद्धिका कारण दक्षिणी ध्रुव अर्थात एन्टार्क्टिक क्षेत्रमा बस्ने एम्परर पेंगुइनका झण्डै 10,000 बचेराहरूको मृत्यु भएको बीबीसीले जनाएको छ। ती बचेराहरूले समुद्रमा पौडी खेल्नका लागि आवश्यक पानीमा नभिज्ने प्वाखहरू विकास गर्नु अघि नै समुद्री बरफ पग्लिएपछि त्यस्तो अवस्था आएको हो। अब आर्थिक समाचार।
राष्ट्रिय योजनाका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठले वैदेशिक रोजगारमा गएका युवाहरूलाई फर्काउने गरी 16 पञ्चवर्षीय योजना बनाइरहेको बताउनु भएको छ। राष्ट्रिय युवा परिषद र नेपाल बिजनेस इन्स्टिच्युटले काठमाडौँमा आयोजना गरेको तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन 2080 वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र विषयक अन्तर्क्रिया कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले 16 योजनामा बाहिर गएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताउनुभयो। कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले युवालाई उपलब्ध गराउँदै आएको सहुलियतपूर्ण कर्जाबाट उत्पादन नबढेकोले रोक्नु परेको बताउनुभयो। पछि कार्यविधिलाई संशोधन गरेपछि नयाँ प्रक्रियामा सहुलियतपूर्ण कर्जालाई अघि बढाउने पनि उहाँले उल्लेख गर्नुभयो। कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याए पनि कार्यान्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल बैंकर एसोसिएशनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले युवाको उद्यमशीलताका लागि नयाँ गन्तव्य खोज्नु आवश्यक भएको बताउनुभयो। विद्यमान कर प्रणालीको सुधारका लागि अध्ययन गर्न सरकारले उच्च स्तरीय समिति गठन गरेको छ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले पूर्व मन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा समिति गठन गरेको हो। समितिले आगामी माघसम्ममा आफ्नो प्रतिवेदन बुझाउने गरी जिम्मेवारी तोकिएको छ। बजेटमा कर प्रणालीको सुधार अन्तर्गत विद्यमान कर प्रणाली बारे अध्ययन गरी सुधारको सुझाव दिन उच्च स्तरीय समिति गठन गर्ने उल्लेख रहेको छ। अर्थ मन्त्रालयले उच्च स्तरीय समितिले लिएको प्रतिवेदनका सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नेछ। यो साता नेपाली शेयर बजारको कारोबार मापक नेप्से परिसूचकको उतार चढ़ाव सामान्य अवस्थाबाट गुज्रियो। कुल 4 दिन कारोबार भएको बजारमा 3 दिन बजार बढ्यो भने 1 दिन कारोबार घट्यो। यो साता नेपाली शेयर बजारमा 4 दिन कुल 5,10,49,59,000 रुपियाँ बराबरको कारोबार भएको छ। साताको पहिलो दिन आइतबार परिसूचक 10.23 अंकले बढेर 1,942.68 अंकमा पुगेर कारोबार भएको थियो। मंगलबार नेप्से परिसूचक 19.46 अंकले घटेर 1,967.42 बिन्दुमा कायम भयो। बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा 39.48 अंकले बढेर 2,706 अंकमा सीमित भयो। गैर आवासीय नेपाली संघ एनआरएनए को आगामी 11 अधिवेशनका लागि अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले उम्मेद्वारी घोषणा गर्नुभएको छ। शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गर्नुहुँदै श्रेष्ठले 2023-25 कार्यकालका लागि 5 नीतिगत कार्ययोजना सार्वजनिक गर्नुभयो। संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको उल्लेख गर्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँधि भरोसायोग्य विश्वसनीय र संगठित एनआरएनए बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको कमीको प्रभाव स्वरूप नेपाली बजारमा पनि सुनको मूल्यमा यो साता सामान्य कमी भएको छ। तेल उत्पादक राष्ट्रहरूले तेलको उत्पादनमा कटौती गरेकोले आगामी दिनमा सुनको मूल्यमा उतार चढ़ाव देखिन सक्ने नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर वज्राचार्यले बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
एसीसी एसिया कपको अन्तिम सुपर फोर खेलमा शुक्रबार बंगलादेशले भारतलाई पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा भारत 6 रनले पराजित भयो। बंगलादेशले दिएको 266 रनको लक्ष्य पछ्याएको भारत 49.5 ओभरमा 259 रन बनाएर अल आउट भयो। भारतका लागि ओपनर शुभमन गिलले 133 बलमा 8 चौका र 5 छक्काको सहयोगमा 121 रनको योगदान गरेका थिए। बंगलादेशका लागि मुस्ताफिजुर रहमानले 3 तथा तन्जिम हसन र महिदी हसनले समान 2-2 विकेट लिए। त्यसअघि हारेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 265 रन बनाएको थियो। बंगलादेशका लागि कप्तान साकिब अल हसनले 85 बलमा 6 चौका र 3 छक्काको सहयोगमा 80 रनको अर्धशतकीय इनिङ खेलेका थिए। भारतका लागि शार्दुल ठाकुरले 3 तथा मोहम्मद सामीले 2 विकेट लिए। भारतलाई पराजित गरेको बंगलादेशले एसिया कपको सुखद अन्त्य गरेको छ। हार भए पनि भारत विजेताको रूपमा फाइनल पुगे। गरिएको छ। आइतबार घरेलू टोली श्रीलंका र भारतबीच फाइनल खेल हुनेछ। मुस्ताङको लोमानथाङ गाउँपालिका पाँच स्थित लोमानथाङमा दोस्रो गल्फ कोर्स प्रतियोगिता शुरू भएको छ। शनिबार बिहान गल्फ प्रतियोगिताको उद्घाटन गरिएको हो। विश्वको सबैभन्दा उच्च 4,645 मिटर उचाइमा प्रतियोगिताको आयोजना सञ्चालन गरिएको छ। प्रतियोगिताले लोमानथाङको पर्यटन प्रवर्धनलाई टेवा पुर्याउने विश्वास गरिएको छ। प्रतियोगितामा काठमाडौँ, धरान, पोखरा, बुटवल लगायतबाट 28 जना खेलाड़ी सहभागी भएको आयोजकले जनाएको छ। हेटौडामा 2,00,000 रूपियाँ राशिको राष्ट्रिय भेटरान्स कप फुटबल प्रतियोगिता हुने भएको छ। शनिबार हेटौडामा पत्रकार सम्मेलन गर्दै आयोजक नागस्वती भेटरान्स क्लबले आगामी असोज 16 गतेदेखि दोस्रो राष्ट्रिय रनिङ सिल्ड एट ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने जनाएको हो। न्यूजील्याण्ड विरूद्ध 4 खेलको एक दिवसीय सिरिज घरेलू टोली इंग्ल्याण्डले जितेको छ। शुक्रबार राति भएको सिरिजको चौथो तथा अन्तिम खेलमा इंग्ल्याण्डले न्यूजील्याण्डलाई 100 रनले हरायो। जीतसँगै इंग्ल्याण्डले सिरिज 3-1 जितेको हो।
रमेश टमटा खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही। सुदूरपश्चिम लुम्बिनी, कर्णाली लगायत अन्य प्रदेशका पहाड़ी भागका केही स्थानका साथै देशका अन्य भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 5 फूट, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%। आज दिउँसो उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 6:07 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिकाको न्यूयोर्क प्रस्थान। राजनीतिमा नयाँ र पुस्तान्तरणका नाममा खराब चरित्रलाई प्रोत्साहन गर्न नहुनेमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जोड़। चिकित्सक कुटपिटमा संलग्नलाई कार्यवाही नगरेको भन्दै नेपाल चिकित्सक संघद्वारा आज स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा। काठमाडौँको गैरी गाउँमा 4 जनाको हत्याका सम्बन्धमा नेपाल प्रहरीद्वारा 5 सदस्यीय छानबिन समिति गठन। रसियासँगको युद्धका कारण युक्रेनका ऐतिहासिक दुई शहरका सम्पदा लोपोन्मुख अवस्थामा पुगेको संयुक्त राष्ट्रसंघको ठहर। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।